संतप्त मानस शांत हूँ। समय सार परमागम का बंधाधिकार गाथा नंबर 266 में अभी तक जितनी भी गाथाएं हुई हैं उनमें खासकर मरने और जीने की बात करी है। ये कहा है कि प्रत्येक जीव अपने आयु कर्म के उदय से जिंदा रहता है और जब तुम किसी को आयु कर्म नहीं दे सकते हो तो तुम उसे जिंदा कैसे रख सकते हो। प्रत्येक जीव आयु कर्म के क्षय से मृत्यु को प्राप्त होता है। यदि तुम किसी को का आयु कर्म नहीं छीन सकते हो तो उसे तुम कैसे मार सकते हो। ये जीने और मरने इन दो को आधार बनाकर उन्होंने अपनी सारी बात कही थी और तुम परदिव्यों के सुख जीवन मरण को करने वाले नहीं हो। 265वीं गाथा में एक निष्कर्ष की बात कही थी कि जो भी बंद होता है वो वस्तु के आधार पर नहीं होता है, अद्वसान भावों के आधार पर होता है। लिखा है बत्तुम प्रदुच्य जंपुण अद्वसानम तुभोदि जीवाणम नय बत्सुतोदुबंधो अद्वसानेण बंधोति। यद्यपि जितने भी अद्वसान भाव होते हैं वे वस्तु के आधार पर होते हैं, फिर भी वस्तु से बंध नहीं होता है, बंध अद्वसान भावों से होता है। ये बात 63वीं गाथा में कही थी। अद्वसान भाव माने वही मारने का भाव, बचाने का भाव, सुखी करने का भाव, दुखी करने का भाव, इन भावों को अद्वसान भाव कहते हैं। तो कहते हैं कि यदि बंध अद्वसान भावों से होता है, वस्तु के आधार पर नहीं होता है, तो फिर वस्तु के त्याग का उपदेश क्यों दिया जाता है, फिर ऐसा क्यों कहा जाता है कि किसी को तुम मत मारो, किसी को मत बचाओ, किसी को सुखी दुखी मत करो, ये उपदेश हमें क्यों दिया जाता है। यदि वस्तु के आधार पर कुछ होता ही नहीं है तो वो कहते हैं वस्तु के आधार से अद्वसान भाव होते हैं ना, तो वास्तव में तो अद्वसान भावों के त्याग का उपदेश है, लेकिन वे वस्तु के आधार से होते हैं इसलिए हम उसे वस्तु की भाषा में बोलते हैं। जैसे अपना बच्चा पड़ोसी के बच्चे से झगड़ा बहुत करता है तो हमें निषेध तो झगड़े का है, लेकिन हम कहते क्या है, तुम उसके उधर को जाता ही क्यों है, अब तुम उसके घर की तरफ गया तो मैं तेरी टांगे तोड़ दूंगा। वो घर की तरफ जाने का निषेध करते हैं जबकि निषेध जाने का नहीं है। यदि वो जाए और झगड़ा नहीं करे तो हमें कोई ऑब्जेक्शन जाने का नहीं है, लेकिन भाषा हमेशा ऐसी ही होती है कि होते हैं अद्वसान भाव बंध के कारण और जिन वस्तुओं के लक्ष्य से वे अद्वसान भाव होते हैं त्याग का उपदेश उन वस्तुओं का दिया जाता है। ये बात निष्कर्ष की गाथा में कही थी। अब जो गाथाएं आगे अपन पढ़ रहे हैं उन गाथाओं में सुख दुख को मुख्य आधार बनाकर उसी बात को आगे बढ़ाते हैं। देखो गाथाएं पढ़ो, दुखिद सुहृद जीवे स्पष्ट है। मैं दूसरे को सुखी दुखी करता हूं या बांधता छोड़ता बांधता हूं या मुक्त करता हूं, हे मूढ़मती ये तेरी मान्यता मिथ्या है निरर्थक है, ये तू जान। माने तेरे किसी को बांधने और सुखी दुखी करने छोड़ने से तेरा रंज मात्र भी उसमें अधिकार नहीं है, तेरे करने से किसी का कुछ भी नहीं होता। और वो कहते हैं क्योंकि जीव अद्यवसान भावों से बंधते हैं और भी जीव अद्यवसान भावों के अभाव से माने शिव पथ गमन से छूटते मुक्ति के मार्ग में जाएं, माने वे अद्यवसान भाव नहीं करें वितराग भाव रखें तो वे मुक्ति को प्राप्त होते हैं। जब ये नक्की है तो तेरा उसमें क्या चल सकता है। ऐसा मत लगाना कि अपने अद्यवसान भावों की बात हो रही है, ये बात हो रही सामने वाले की कि जिसका तू भला बुरा करने का सोचता है, जिसको तू सुखी दुखी करने का सोचता है, वो तेरे सोचने से बोलने से सुखी दुखी करने के विकल्प से उनमें रंज मात्र भी अंतर नहीं आता। तो उनमें फिर परिणमन होता कैसे है, उनमें अपने की बात नहीं है। अभी कहते उनमें उनको जो अद्वसान भाव हैं उनसे वो बनते हैं और वे यदि मुक्ति मार्ग में चले माने वितराग भाव में आवे तो वे छूटते हैं। फिर कहते जब ये बात नक्की है कि तेरे सोचने करने से बोलने से कुछ नहीं होता, सब कुछ उसके आधार पर भी ही नक्की है, तो फिर ये क्यों नहीं सोचता है गहराई से कि तेरा उन पर पदार्थों में क्या चलता है। और जब एक दफे ये निर्णय हो जाए कि मेरे सोचने से कुछ करने से पर में रंच मात्र भी कुछ नहीं होता, तो फिर हम ये व्यर्थ के विकल्प करके अपना समय खराब क्यों करें और हम स्वयं बंधन में क्यों पड़े। देखो इसमें एक मर्म की बात तो ये है कि हमने जो दूसरों को भला बुरा करने का भाव किया, सुखी दुखी करने का भाव किया, तो हमारे इन भावों से उसमें कुछ भी अंतर पड़ने वाला नहीं है, तो ये निरर्थक हो गए ना। निरर्थक माने जिनका कोई प्रयोजन सिद्ध नहीं हुआ। कि इस वे जो हम चाहते हैं उसमें तो वे पूरी तरह निरर्थक हैं, लेकिन आप कहें कि भाई ठीक है हमारे सोचने से करने से कुछ नहीं हुआ तो ना सही, हम सोचने से क्यों जाएं, चोर कहता है ना कि हम चोरी से गए तो गए, अब हेरा फेरी से क्यों जाए, हमें जो हमारे कहने सोचने से कुछ बिगड़ता ही नहीं है किसी का, तो तुम हमें ऐसा सोचने से क्यों रोकते हो। वो उल्टा गड़ा पकड़ता है उपदेश देने वाले का, तो वो कहता है भाई साहब उनका कुछ नहीं होता लेकिन तेरे को तो कर्म का बंध होता है ना, क्योंकि ये तेरे अध्यवसान भाव हैं, तो तुझे कर्म बंधन में डालने में ये पूरी तरह सार्थक हैं। तो जिसका तू बुरा करना चाहता उसका बुरा नहीं होता और उससे तेरा बुरा होता है, अब डबल डबल नुकसान हो गया ना। तो तेरी भावना के अनुसार तूने ये विकल्प अथवा कोई क्रिया मन वचन काय तीनों ले लो ना, तो मन में विकल्प और वाणी से बोलना और काया से भी कुछ चेष्टा करना दूसरे का भला बुरा करने की, ये तीनों चीजें हो गई ना, तो इन तेरी तीनों क्रिया से उसमें कुछ भी नहीं होगा। तो एक तो तेरा उद्देश्य में तू सफल नहीं हुआ ना, तू तो उसका बुरा करना चाहता था कि उसका भला करना चाहता था, तो वो तेरे उद्देश्य में सफल नहीं हुआ, तो तेरा ये मन वचन काय का प्रयत्न बेकार गया ना, एक नुकसान। तो वो कहे बेकार गया तो जाने दो, कि बात इतनी ही नहीं है कि अकेला वो बेकार गया, तेरे को बहुत नुकसान कर गया। क्या क्या नुकसान कर गया, कि तेरे को कर्म बंद हुआ, क्योंकि वे तेरे अध्यवसान भाव हैं। देखो इस सरल उदाहरण से मैं आपको समझाने की कोशिश करता हूं कि अपना बेटा यहां से बंबई गया और आपने 5 लाख रुपए की उसे पूंजी दी कि वो वहां धंधा पानी करेगा और कमा के लाएगा। अब मान लो कि वो 10 साल बाद 15 वर्ष की उम्र में गया था और आपके 5 लाख रुपया वापस लेके घर आ गया, बर्बाद करके कुछ नहीं आया, ये कहना चाहता हूं मैं। जितने आपने दिए थे वो सब पूरे के पूरे लेके वापस आ गया, तो अपना कोई नुकसान नहीं हुआ। ये कहां एक पैसा नहीं कमाया उसने, जितने ले गया था और उतने लेके वापस आ गया और थोड़ी कमाई करी। तो क्या कमाई करी, कि 10 साल का खर्चा निकाला। बंबई का खर्चा कोई आसान है, रहने को मकान चाहिए, उसमें कितना खर्चा है, खाने पीना सब, रहना पहनना ओढ़ना, इतनी कमाई की उसने क्या, कि 10 साल तक का अपना पूरा खर्चा निकाला और समझ लो कि वो 10 साल तक का खर्चा 20 लाख रुपए है, तो 20 लाख कमाए ना, ये बात तो सही है, 20 लाख कमाए। अब वो दिखते गए नहीं दिखते हैं कि बेकार तो नहीं गया। अब मैं दूसरे दृष्टिकोण से कहता हूं कि उस बच्चे के जिंदगी के 10 साल बेकार गए ना, 15 साल से 25 साल की उम्र में वो यहां यदि नहीं कुछ करता और पढ़ता ही तो कहां से कहां पहुंच जाता है। तो फिर जिंदगी के 10 साल और बेबी क्रीम टाइम जिंदगी का जो सबसे ज्यादा उसको सीखने का टाइम था, जो भी कुछ कर गुजरने का टाइम था, है ना, ये सारी जिंदगी अपनी गन्ने जैसी है ना, कि नीचे का हिस्सा गांठों भरा होता है और ऊपर का हिस्सा बिल्कुल नीरस होता है, बीच का ही हिस्सा होता है ना थोड़ा, ऐसा बचपन तो गांठों भरा है और बुढ़ापा अंत में नीरस है। तो ये जो हमारी जिंदगी के जवानी के जो समय है, जो तुम लोगों का अभी समय चल रहा है, یہ سب سے زیادہ کریم ٹائم ہے نا زندگی کا، مہتوپورن ٹائم ہے. اور وہ مفت میں نکل گیا، ایک چھوٹی موٹی ہانی ہے. آدمی تو یہی سمجھتے ہیں کہ دو ٹائم کی روٹیاں کھانے کو مل گئیں، دو کپڑے اچھے پہننے کو مل گئے تو ہماری زندگی کٹ گئی شانتی سے. تو یہ منوس بھاو اتنا بیکار ہے کہ جسے کاٹنا ہے. بھوکوں نہیں مرے کیوں؟ کہ کیسا دردروں جیسا سوچنا نہیں ہے. اجیت بھائی بولو، یہ منوس بھاو جس کا ایک ایک کھن، سریمد نے لکھا ہے کہ چکرورتی کی سمپتی ہے نا، پوری انت چکرورتیوں کی سمپتی سے بھی اس منوس بھاو کا ایک کھن زیادہ مہتوپورن ہے. ایسا ایک کھن اور تیرا چلا گیا، اس کی کوئی قیمت ہی نہیں ہے. اپنے ایک دگمبر کبھی نے بھی لکھا ہے کہ کھوبت کروڑن کی ایک ایک گھڑی ہے. آتا نا، کھوبت کروڑن کی ایک ایک گھڑی ہے. یہ منوسو کی ایک ایک گھڑی میں نے 24 منٹ کروڑوں کا ہے، ایک کروڑ کا نہیں کروڑوں کا ہے. کتنا بے قیمتی ہے بول. کھوبت کروڑن کی ایک ایک گھڑی، ہم ایسے نہیں مانتے ہیں. امریکہ میں تو معلوم کیا ہے، جو نوکری ملتی ہے وہ گھنٹے سے ملتی ہے. اپنے یہاں تو مہینہ تنخواہ طے ہوتی ہے، وہاں گھنٹے سے طے ہوتی ہے، یہاں دن سے طے ہوتی ہے نا. ایک دن کی مزدوری 200 روپیہ 100 روپیہ جو بھی جس کی ہے، وہاں $7 گھنٹہ، $5 گھنٹہ، $10 گھنٹہ. گورنمنٹ بھی یہ طے کرتی ہے کہ کسی بھی مزدور کو $5 گھنٹے سے کوئی کم پر مزدوری پہ نہیں رکھ سکتا. گھنٹے کے حساب سے مزدوری ہوتی ہے وہاں. آپ کو نوکری پہ گھنٹے کے حساب سے رکھا جاتا ہے، اور اس گھنٹے میں آپ بیچ میں جو چائے پانی پیئیں گے نا، وہ سمے شامل نہیں ہوتا ہے. وہ پورا کام کے ہی گھنٹے گنے جاتے ہیں. یدی صبح 8 بجے آپ گئے آفس اور شام کو 4:30 بجے چھوٹے، تو 8.5 گھنٹہ ہو گئے نا. تو 8 گھنٹے گنے جائیں گے، کیونکہ آپ بیچ میں آدھا گھنٹے چائے پانی کے لیے گئے. ہمیں تو 8 گھنٹے چاہیے، تم بولو کیسے چاہیے، نکی کر لو بس. تو دیکھتے ہیں اب جب اپنے سمجھ لیا کہ 200 روپیہ روز کما لیا ہے، تو 200 روپیہ روز کا اپنے 200 روپیہ روز، یہ منوس بھاو کے ایک دن کی قیمت 200 روپیہ ہے. اب 200 روپیہ میں 100 روپیہ تو تیرے پیٹ بھرنے میں ہی نکل جائیں گے، تیرے کو کیا بچا؟ اور باقی کے 100 روپے تو بچ گئے نا، بے کپڑے لگتے، مکان کے کرائے میں، کیوں نکل جائیں گے کہ نہیں نکل جائیں گے؟ کیا بچا تم نے؟ تو پھر تو زندگی کے سمے کاٹنا ہی ہوا نا. تو آپ کو کیا کریں، ہم کو 1 کروڑ روپیہ گھنٹہ کون دینے والا ہے؟ تجھے تو وہیں دکھتا ہے نا، 1 کروڑ روپے گھنٹے دے رہے کوئی تو ہمارا جیون سارتھک ہو گیا. اس میں لکھا ہے نا، گہرائی سے سوچو ذرا پر میں تمہارا کیا چلے. میں بھی یہ کہہ رہا ہوں، گہرائی سے سوچو. ہم کسی اپنا اپنی اپیکشا بات کرتے ہیں نا، تم بھی جس لین میں آئے ہم بھی تو اسی لین میں آئے تھے نا. میں نے جین دھرم کے ادھیان کرنے کی گہرائی سے اسی لین میں آئے کہ نہیں، ایک ہی لین میں. تو باقی کے جو لوگ اور کسی بھی لائن میں گئے، تو 60 برس کی زندگی اس کے لیے 30 برس تو پڑھنے میں لگا دیتے. کیسے 60 برس کی زندگی میں 2 روٹیاں ملتی ہیں کیا؟ اب وہ 60 برس کی کیوں کرے؟ اب تو ہم تو 80-90 برس تک جیئیں گے، گورنمنٹ 60 برس میں ریٹائر کر دیتی ہے نا. تو تم کو آگے تمہارے جیون کو وہ جیون میں لائق مانتی ہی نہیں ہے. تم کام کے رہے ہو آدمی، ایسا مانتی ہی نہیں ہے. کیوں؟ वो तो ये मानती है कि अब तुम देश पर समाज पर बोझा हो, देश और समाज पर नहीं घर पर भी। अमेरिका की सबसे बड़ी समस्या ये है आज की कि वहां पर आयु की एवरेज दर बढ़ती जा रही है। क्या मतलब, क्या समझ में आया ना? पहले आदमी एवरेज 40 वर्ष में मर जाते थे या 50 वर्ष में मरने लगे, अब वहां वो 65-70 तक पहुंच गए। एवरेज आदमी मरते हैं वो 70 वर्ष तक जीते हैं। तो वो कहते हैं कि जो आदमी वो 100-100 वर्ष तक जी रहे हैं और भी 65 वर्ष की उम्र में वहां रिटायर हो जाता, अपने 60 में ही हो जाते, तो उसको 35 वर्ष का बोझा देश को उसका झोलना पड़ा। उसने काम कुछ नहीं किया और उसका सारा खर्चा, खासकर दवाइयों का जो वहां बहुत महंगी है, और बुढ़ापे में बीमारियों का घर, खाना तो कम हो जाता है और दवाइयां खाना ज्यादा हो जाता है। तो वो कहता है कि ये सारे देश पर पड़ता है। वहां एक पद्धति है कि हरेक को वहां बीमा चढ़ाना कटाना पड़ता है। अब नौकरी आप करो तो नौकरी का बहुत बड़ा हिस्सा आपको, मान लो $6,000 मिलते हैं, तो $2,000 तो आपकी पढ़ाई और बीमारी के बीमा में चले जाते हैं। कितना हिस्सा, समझ लो 1/3, 1/4 होगा। यानी इतना तुम हर महीने दो, तुम्हारे बच्चे स्कूल में पढ़े चाहे नहीं पढ़े, वो भी वो 10वीं 11वीं क्लास तक, उसके बाद तो हाई एजुकेशन का खर्चा तो आपको ही करना पड़ेगा पूरा। गवर्नमेंट इसमें एक पैसा खर्च नहीं करेगी, सिर्फ उसका और आपका मेडिकल, अभी बीमार हो तो अभी और बाद में बुढ़ापे में भी, इस सब का इतना आपको देना पड़ता है। तो वो कहते दिया तो उसने 65 वर्ष की उम्र तक, तनख्वाह में से कट जाता है, और फिर उसको 35 साल तक उसका सारा खर्चा गवर्नमेंट को वहन करना पड़ा। वो इतना बड़ा बजट है कि उस बजट से वो गवर्नमेंट फेल होने को फिर रही है। अपने देश में ये कहा जाता है गवर्नमेंट से कि तुम भी वृद्धावस्था पेंशन शुरू करो, तुम भी हरेक की इलाज की जिम्मेवारी लो। और सबसे बड़ा खतरा क्या है कि अपन को पैसा देना पड़े तो डॉक्टर भी तहे दबे सोचता है, और अपन भी सोचते हैं इलाज कराएं कि नहीं कराएं। वहां तो गवर्नमेंट को बीमा देना है, तो डॉक्टर भी दिल खोल कर इलाज करता है और खूब लंबे लंबे बिल बनाता है और सीधे गवर्नमेंट से वसूल करता है। और तुम भी जरा जुकाम हुआ तो, और एक थोड़ी सी बात और बता दूं, ये जानने जैसी बातें हैं शारदा जी, वे अमेरिका वाले वीजा क्यों नहीं देते हैं आपको किसी को? एक दफे तुम किसी तरह वहां बस गए तो उसकी गवर्नमेंट पर कितना बड़ा बोझा पड़ता है। अब जो अपने बच्चे वहां चले गए तो अपन को जाने से रोक नहीं सकते, अब अपन अपने बच्चों के पास गए और वहीं रह गए, तो फिर गवर्नमेंट को अपना सारा इंतजाम करना पड़ता है बीमारी का, इलाज का। ऐसे दो मुखों के नाम मैं बता सकता हूं, यही अहमदाबाद के हैं आपके, कि वो पति पत्नी 70-80 वर्ष के बीच के होंगे। अब वे वहां पहुंच गए, उनने एक पैसा गवर्नमेंट को कमा के नहीं दिया, अभी 65 वर्ष की उम्र के पहले तो गए ही नहीं, अब उसके बाद पहुंच गए। अब उनके इलाज के लिए सारी व्यवस्था गवर्नमेंट की है, और क्या है मालूम कि अब वो अपंग हो गए, अपंग हो गए माने ऐसे बीमार हो गए कि वे कुछ काम नहीं कर सकते हैं, अपना खाना अपने हाथ से बना नहीं सकते हैं, सब्जी नहीं ला सकते हैं, कहीं जा नहीं सकते। तो गवर्नमेंट की तरफ से उनके घर पर रोजीना नर्स रहती है 24 घंटा, और रोटी बनाने वाली, अब रोटी बनाने वाली उनकी तो रोटी बनाए तो बनाए, और उनके जो बच्चे नौकरी कर रहे हैं उनकी भी बनाए। بولے کتنا بڑا خرچہ گورنمنٹ اپنے ماتھے پہ لیتی ہے, وہ آپ کو روک رہی تو ویسے ہی نہیں روک رہی کہ تم یہاں جا کے گھس گئے کسی طریقے سے, وہاں کے ناگرک بن گئے, اب یہاں بنگلہ دیش کے لوگ آ رہے ہیں تو کتنا ہو حل ہو رہا ہے. لیکن انہیں آپ کیا کرتے ہیں, گورنمنٹ ان کے لیے کیا کرتی ہے؟ اب ہم تو یہی کہتے ہیں ہمارے پاس زمین نہیں ہے, ہمارے پاس جو بھی سادھن گورنمنٹ نے پڑھائی کے اسکول کھولے ہیں, اسپتال جنرل کھولے ہیں, ان سادھنوں کا بھی اپیوگ کریں گے تو ان کی بھیڑ بڑھ جائے گی. لیکن ایسی کوئی بہت بڑی ماتھے کی ذمہ داری, ان کے روٹیوں کی اور دوائیوں کی ذمہ داری تو ہمارے دیش میں نہیں ہے نا, پھر بھی ہمیں نہیں پساتے ہیں نا. تو آپ کا وہاں جانا انہیں کیوں ہے؟ لیکن کیوں منع کر دیا؟ ایک ہی بات کہتے ہیں کہ تم وہاں جا کے بس جاؤ گے, ویزا دیتے اس لیے کہ تم ٹورسٹ ہو, تم جاؤ تو وہاں گھومو گے تو خرچہ کرو گے تو گورنمنٹ کو ودیشی مدرا ملے گی. اس لوب میں تو بیچارے تمہیں ویزا دیتے ہیں, اب تم کیا تو خرچ کرتے ہو وہاں جا کر کے, سمجھے نا. اور جب پھنس جاؤ اسے گلے میں تو ساری زندگی اس کی قسم نکل جاتی ہے. اب ہندوستان کے کم سے کم 1,00,000 تو جینی وہاں بس گئے, اور ہندو میں لا کر کے 10,00,000 سے زیادہ ہوں گے. اب ان سب کو یہ ادھیکار ہے کہ بھائی اپنے ماں باپ کو وہاں بلا سکتے ہیں, ان اس پہ جو ڈیپینڈ ہے. بھائی ماں باپ مانے ساس سسر بھی ہو گئے, کیونکہ پتنی کے ماں باپ ہو گئے تو پتنی انہیں بلا لے گی, پھر اپنے بھائی بندوں کو بلا سکتے ہیں, بلڈ کا ریلیشن ہونا چاہیے, اپنے بال بچوں کو بلا سکتے ہیں. تو بلانے والے اتنے ہو گئے کہ ہر سال 10-20,00,000 لوگ تو 1,00,000-2,00,000 لوگ تو ایسے ہی پہنچ جاتے ہیں. اب جو نئے مانگیں گے وہاں جانے کا ویزا ویزا سب بھی الگ ہیں. یہ جاتے ہیں نا دوتاواس میں راجدوت بن کے, یہ بس جاتے ہیں وہاں, نہیں آتے ہیں لوٹ کے. وہ اکیلے ہندوستان کے نہیں, پاکستان کے, بنگلہ دیش کے, ساری پوری ایشیا کے لوگ, افریقہ کے لوگ, غریب مسلم کنٹریز کے لوگ, اب کتنے لوگ وہاں پر جاتے ہیں, وہ کیسے روکیں؟ ان کی سمجھ سے آپ نہیں سمجھ سکتے ہیں. اور جب آپ لوگ کیسے نالائک لوگ ہیں, کوئی سمجھتے نہیں ہیں, بنا مطلب کہ منع کر دیا, ایسا تھا ایسا تھا, اب ان سے بات کرتے ہیں نا, ان کی سمجھ سے آئی ہے. ابھی اس دیش کو گورنمنٹ ہماری کیا کرتی ہے ہمیں پتہ نہیں چلتا. ہم تو سمجھتے ہیں کہ ہمارا جو گیس کا چولہا آتا ہے کہ 300 روپیہ کا آتا ہے تو بہت مہنگا ہے. ارے وہ 600 کا آتا ہے, 300 گورنمنٹ دیتی ہے اس کے تمہاری طرف سے. جس دن وہ گورنمنٹ دینا بند کر دے گی وہ تمہیں 700 کا پڑے گا, تب تم روٹی کچی کھانا شروع کر دو کر دو گے کیا؟ ایسے ہی ڈیزل پر, ایسے ہی پیٹرول پر, جسے سبسڈی کہتے ہیں, جانتے سبسڈی میں نے گورنمنٹ دیتی ہے اس کو تمہاری پکڑ میں رکھنے کے لیے, اتنا خرچہ گورنمنٹ کرتی ہے. تو اس سے ہی گورنمنٹ پریشان ہے. اب وہ کہتی ہے ہم سبسڈی بند کریں گے. پیٹرول جو کہتے ہیں نا گورنمنٹ نے مہنگا کر دیا, 2 روپے بڑھا دیا, وہ تو اس نے 2 روپے بڑھایا ہے تو 2 روپے سبسڈی کم کی ہے, بڑھایا نہیں ہے. وہ آپ کو 300 روپیہ دیتا تھا, اس نے 10 روپے کم کیے جو تم اتنے چلاتے ہو. وہ بھی کمپنیاں ہیں, وہ کیا کہتی ہیں کہ ہم نہیں بڑھائیں گے, گورنمنٹ دے دے ہمیں. کیا تیل کمپنی کا ہے, اب وہ کمپنی کہتی ہے ہم اسے 65 روپیہ لیٹر بیچیں گے کیونکہ ہمیں 5 روپے کا گھاٹا جا رہا ہے, تو تم 7 روپے گورنمنٹ دے دے رہے تو ہم نہیں بڑھائیں گے, اور نہیں تو ہم بڑھائیں گے کیونکہ ہمارے گھاٹے میں کمپنی کب تک چل سکتی ہے. میرے کہنے کا ارتھ ہے کہ بوجھا ماتھے پہ لیتے جانا تو بہت آسان ہے، سمجھے، پھر اسے نبھانا، ہماری ساری شکتی اسی میں خرچ ہو جاتی کہ اس کے لیے ہم سادھن کہاں سے جٹائیں. ابھی تو چھوٹی سی سنستھا ہے نا، اب اس میں بھی اپن دیکھتے ہیں نا کہ ایک خرچہ ماتھے مار لو، ایک اچھا ماتھے مار لو، ایک آدمی خرچہ ماتھے مار لو، مرتے جاؤ پھر اس کے لیے لاؤ گے کہاں سے؟ آج مان لو کدا جو تمہارے پاس ہے اور کل نہیں ہے تو کیا کرو گے؟ جی آتے ہیں، بہت سی سفارشیں آتی ہیں ہمارے پاس کہ یہ کالج میڈیکل کالج میں پڑھتے ہیں لڑکے، پربھو صاحب شدھ کھانا کھانا چاہتے ہیں، اچھا پانی پینا چاہتے ہیں، اس لیے آپ انہیں یہاں پر بھوجن کی اور رہنے کی اپنی سویدھا دے دو. بہت بڑے بڑے لوگوں کی سفارشیں آتی ہیں، میں نام نہیں لینا چاہتا ہوں، جب یہ معلوم ہے کہ اپنے پاس کوئی سادھن نہیں ہے پھر بھی آنکھ میچ کے. تو میں بہت کڑکائی سے ہر قیمت پہ اسے روکے ہوں آج تک، سب کا برا بن کے. نہیں تو یعنی چار آدمی کو ایسی پرمیشن دے دیں نا تو چار ودیارتھی کا سمائے کم ہو گئے، نہ رہنے کی جگہ میں ہو گئے تو ہم چار ودیارتھی کی پڑھائی کم ہو جائے گی، کھانے پینے کی ویوستھا، نوکر بھگ گئے، یہاں سے لا یہاں سے لا، ان کی ویوستھا کتنی کٹھن ہو گئی ہے، بڑھا رہے سمجھے نا، تو وہ کتنا کٹھن کام ہے. مجھے مرنے کے بعد یہ چنتا ستاتی ہے کہ کوئی مائی کا لال میں اتنی کڑکائی سے یہ پالن نہیں کریں گے، اور یہ سادھن جتنے بھی جٹائے ہیں کہ ایسے برباد ہو جائیں گے، اور جو جین دھرم کی پڑھائی کے لیے کچھ نہیں بچے گا اس میں. اس لیے مجھے وہ لکھنے کا بھاؤ آتا ہے، کیا کیا بولتے اسے، وصیت تو ہی اپنے باپ کا کچھ پیسہ ہوئے تو لکھی جاتی ہے کہ بھائی اس سنستھا میں کوئی آدمی جین دھرم کی پڑھائی کے علاوہ کسی بھی ودیارتھی کو، کسی بھی آدمی کو رہنے کی ٹھہرنے کی کوئی سویدھا نہ دی جائے. بہت برا لگے گا لوگوں کو کیسا آدمی تھا، نہیں دی جائے. اس کے ایک ایک پیسے کا اپیوگ جین دھرم کے ودوان پر تیار کرنے میں، پرچار کرنے میں لگے، کہ اور کاموں میں نہ لگ جائے. کیا اس کی پتائی کرا دو بھائی، بہو اچھی اتنا بڑھیا تو ہے. نہیں نہیں دادا اچھا نہیں لگتا، اچھا اب کی بار نیلا کرا دو. کتنا خرچ ہے؟ چار لاکھ. کیا کہہ رہا ہے؟ چار لاکھ میں تمہارے آٹھ ودیارتھی پڑھیں گے، دس ودیارتھیوں کا میں ایسے ہی کر دوں. نہیں نہیں چلا گیا، چلا گیا تھوڑا برا لگتا ہے، لگنے دے. یہ کون کرے گا چھابرا جی، مجھے یہ بتاؤ. سادھن تو سیمت ہیں، جوڑنے کا تو کسی کو وکلپ نہیں ہے، اور ایسی عزت نہیں کمائی کہ انہیں کوئی بنا محنت کرے لا کے دے جائے گا سنستھا کو. وہ تو ویکتیگت وہ ہوتا ہے بھروسہ، اس کے آدھار پر آتا ہے، وہ تو کچھ کیا نہیں، تو بڑھانے کا تو کوئی سادھن نہیں ہے، اور جو ہیں وہ دکھتا ہے تو پھٹافٹ اس میں لا کے پھٹافٹ کم کر دو. یہ برنچیں اچھی نہیں لگتی ہیں، ذرا ایک انچ اوپر کر دیں، اچھی ایک بڑھیا برنچ بنا دیں، ہٹا سب ایسے سب ہٹا جانے میں ایک منٹ میں کچھ نہیں لگتا ہے. ایسا کر دو، ایسا کر دو، تو وہ سن سن کے میرا خون سوکھتا ہے. یہ کیا کہہ رہے ہیں؟ کیا میں تو تم سے یہ کہہ رہا تھا کہ وہ لوگ جو جتنی بھی ارتھکری ودیائیں پڑھتے ہیں، کون میڈیکل کی، انجینئرنگ کی، تو بے ساری زندگی ایک اپنی سندر بھر پیٹ کھانا کھا لیا، لگژری لائف جی لی، اسی کے لیے تو ہے نا سارا پرتن. بولو، گھبرانا نہیں. ان سب ویاپاریوں کا بھی بولو کیا ہے؟ پیسہ جوڑیں تو کائے کے لیے لگژری طریقے سے رہ لیں، لگژری طریقے سے کھا لیں، پی لے لیں، بھیا کار میں گھوم لیں، اسی کے لیے ہے نا سارا پریتن. اور یہ آئی ایس آفیسروں کا نے میرے ساتھ وہ ڈیلٹ دی تھی نا, کن کو؟ سپریم کورٹ کے 30 جسٹس کو. تو ہم دونوں ساتھ ساتھ گئے تھے, تو میں ان سے کہوں آپ آگے ہو, وہ میرے سے کہیں آپ آگے ہو. دادا تو وہ بولے میرے سے, ہم نے کیا کیا ہے, پہلے وکالت کری, پھر گورنمنٹ کی نوکری کر لی, نوکری کرتے رہے اپنے آجیوکا کے لیے, ریٹائرڈ ہو گئے. ہمیں کہے تو ہم کو تو یہ ملنی نہیں چاہیے تھی. آپ نے سماج کی سیوا کی ہے, ساہتیہ لکھا ہے, آپ نے اتنا کام کیا ہے, یہ تو واسطو میں آپ کے لیے ہے, آپ آگے چلیے. پھر وہ جھنڈا پہنانے آ گئے لوگ, تو انہوں نے کہا انہیں کہا کو پہناتے ہو, یہ تو ان کا تو یہ پہنا ہی ہے, یہ جو ہم چپراسی کی ڈریس پہنے ہیں سوٹ پینٹ, ان کی کوئی کلیکٹر چپراسی سب کی یہ کہی. ان کو ڈھکو, ان کو پہنا دو, انہیں کیا پہنانا, یہ تو پہنے ہی ہیں. یعنی وہ بھی یہ فیل کرتے ہیں, اور آپ جو پڑھائی پڑھ رہے ہیں بھوکو تو آپ بھی نہیں مریں گے, شدھ ساتوک بھوجن تو آپ کو بھی ملے گا, سواستھ کے انکول دو روٹیاں دال ساگ تو ملے گی کہ نہیں ملے گی, آٹے میں گھاٹا تو نہیں ہے. اور یہ منشیہ بھو کا ایک ایک کھن سویم کے لیے سارتھک ہو جائے گا, جین دھرم کی سرکشا کے لیے سارتھک ہو جائے گا, اور دوسروں کے کلیان میں نمت بنو گے. ایک شبد بولو گے تو وہ دیسنا لبھی بنے گا بیٹا, ایک شبد لکھو گے تو وہ دیسنا لبھی بنے گا, شاستر بنیں گے. گھبرا جی, یہ ہماری روٹیاں تو ہمارے بیاج کیا مفت کی ہیں, اس کا پھل روٹیاں تھوڑی ہیں, اس کے لیے تھوڑی یہ ودیا ہے. یہ ودیا تو کتنی سارتھک ہے, جو منشیہ بھو کی ایک ایک کڑورن کی ایک ایک گھڑی ہے جسے اپن بول رہے ہیں, یہ اس کو سارتھک سدھ کرنے والی ودیا ہے. اس کا ہمیں گورو تو آنا چاہیے. کیوں جو ہم اسے ارجت کر رہے ہیں ان کو گورو نہیں آئے گا, خود کو گورو نہیں آیا تو دوسروں کو کیا آئے گا؟ ہم اپنے ماں باپ کا سنمان ہم نہیں کریں گے تو دنیا کیسے کرے گی؟ ہم اپنے بچوں کا سنمان سمجھ لو, بچوں جیسا, اس کو ڈھنگ سے نہیں بولیں گے, ڈھنگ سے اس سے بات نہیں کریں گے سنمان کے ساتھ, تو دنیا کون کرے گی؟ ہم اسے چنٹو چنٹو بولیں گے تو سارا گاؤں چنٹو چنٹو بولے گا کہ نہیں؟ اور ہم دادا دادا بولیں گے تو ساری دنیا دادا کہنے لگے گی. ایک بیٹھ کیا ہے کہ دنیا تو ایسے ہی بھولے گی, مجھے کیا لینا دینا. کسی کے لیے ہم کوئی اچھے شبد کا استعمال کریں گے تو سارا جگت اسے اپنا لیتا ہے, برے شبد کا استعمال کریں گے تو برے کو اپنا لیتا ہے. اب تو آپ کا انکان کرتا ہے. میرے کہنے کا مطلب یہ ہے کہ مہان پنیہ کے یوگ سے, جس کی ہم آپ کو کلپنا بھی نہیں تھی, ایسے یوگ سے سہج ہم کو مل گیا ہے. کلپنا تو کرو, اس دیش میں کتنے لوگ ہیں؟ 125 ارب, 1 ارب 25 کروڑ, اتنے لوگ ہو گئے نا. اب اس میں تمہاری عمر کے وقت بھی کتنے ہوں گے؟ 40 کروڑ تو ہوں گے, 1/3 تو ہوں گے. تو 40 کروڑ میں 125 لوگوں کو یہ اوسر ملا ہے, کیونکہ 100-200 کالج تو ہے نہیں کہ وہ سب چاہتے تو سب بھرتی ہو جاتے. ہم بہت ساتھی ٹھوک کے گئے, ہم تو نہیں 40 کی جگہ ہم 50 بھرتی کریں گے, 30 کی جگہ 500 تو نہیں کر سکتے نا, انہیں تو ہمیں کھڑے رہنے کی جگہ نہیں ہے, کیا کہہ رہے. تو کتنے لیئر کیس ہیں, कितने कम चांस है मेरे कहने का मतलब इस विद्या को अर्जित करने के लिए। और सब विद्याओं को, जितनी विद्याएं हमने अपनी आंखों से देखी हैं, कि पहले डॉक्टरों की बहुत मांग थी, इतने मेडिकल कॉलेज खुले, प्राइवेट खुल गए और 10-10 लाख रुपया दे दे के भर्ती होने लग गए, और बस 8-10 साल में ये दुर्दशा हो जाती है कि किसी डॉक्टर को नौकरी नहीं मिलती। तो सब इंजीनियरिंग में भागे, तो वहां हुई, पर 5-10 साल में उनकी हालत ये हो गई कि कोई उन्हें सब्जी मंडी बेचने को रखने को तैयार नहीं है। फिर वो कहने नहीं, कंप्यूटर इंजीनियर की बोल रहे खुली, तो 2-4-5 साल चलती है, 2-5 साल में सब साफ हो जाती है। इतने खुल जाते हैं, इतने हो जाते हैं कि बस वो इतने, अब वो MBA है ना, अब 10-10 हजार में चाहते MBA खड़े कर लो, चाहे चार्टर्ड अकाउंटेंट खरीद लो, क्यों 10-15 हजार रुपया दो और चार्टर्ड अकाउंटेंट अभी 3 बैठा लो, 4 बैठा लो अपने ऑफिस में, MBA बैठा लो छाबड़ा जी सब है कि नहीं है, कितने जल्दी। और 10-5 साल बाद देखना क्या हालत है, क्या है उन विद्याओं में, उनमें आत्मा के कल्याण के लिए रंच मात्र भी कुछ है गुंजाइश? हमारे लिए कुछ नहीं होगा, तो कम से कम आत्मा का कल्याण का रास्ता तो हमें प्राप्त हुआ है? ये हम समय सार की गाथाएं आत्मखीति टीका पढ़ रहे हैं, मुझे तो तुम लोगों को पढ़ते देखता हूं, सुनता हूं, तो मुझे बहुत आनंद आता है। वो बच्ची बोल रही थी, कौन बच्ची थी है? इसमें ये समय है, ये है, ये है, लोक में सब सुंदर हैं, सुंदर प्रसन्न है, सुंदर समयो सब बत्त सुंदरो लोए है, बंद कथा ये अत्य तेन विषम वारिणी होई, कि जो बच्चे बच्चे के कंठ में समय सार बस गया। ये बड़े बड़े पंडित, कैलाशचंद पंडित ने जैन संदेश की संपादकीय में लिखा था कि जब कांजी स्वामी नहीं थे तो हम 50-60 साल के पंडित हो गए थे और हमने समय सार का नाम नहीं सुना था। और जब हम गिरनार जी की यात्रा करने गए तो वहां एक यात्रा संघ था, जो वहां पर रास्ते में यात्रा करने यात्री जा रहे थे और आचार्य कुंद कुंद की जय, आचार्य कुंद कुंद की जय बोल रहे थे, तो हमने सारी जिंदगी में पहली दफे हमारे कान में आचार्य कुंद कुंद की जय शब्द हमने सुना था। पूरी दिगंबर जैन समाज में हमें कोई आदमी आचार्य कुंद कुंद की जय बोलने वाला आज तक नहीं मिला था। हमने भी नाम उनका सुना था, हमने माने वो कैलाशचंद जी लिखते हैं कि मंगलम भगवान वीरो मंगलम गौतमो गणी और मंगलम कुंद कुंदाद्यो, इसमें नाम सुना था बस। क्या मूर्तियों पे लिखा जाता था कुंद कुंद नाम नाये, तो हम जानते थे कुंद कुंद कोई हुआ है। जैसे अपन समझते हैं ये हमारी फर्म का नाम है ना, कोई हमारे बाप दादे हुए हैं 5-7 पीढ़ी पहले, तो उनका नाम से होगी। वे जो बाप दादे थे तो वे अब कैसे थे, 7 विष्णुओं में पारंगत थे, कैसे थे क्या पता, पर उनके नाम से दुकान चली जा रही, हम बैठे हैं ऐसे ही लोग समझते रहे कुंद कुंद भी ऐसे ही होंगे कैसे, बस उनके नाम से, क्योंकि वे हमारे बाप दादे थे, पुराने हैं, इसलिए उनके नाम से चल रही है गाड़ी। बस वे कुंद कुंद क्या थे, उनने क्या किया, ये बिल्कुल पता नहीं था। इसके लिए मैंने आपका इतना समय, चाहे अच्छा किया समझ लो, चाहे खराब किया समझ लो, जो भी तुम्हें समझना हो, कि ये तुम्हारी विद्या वो करोड़ों, एक एक करोड़ों की एक एक घड़ी को सार्थक करने वाली है। इसमें क्या तनख्वाह मिलेगी और क्या तनख्वाह नहीं मिलेगी, इसकी कोई कीमत नहीं है। लेकिन जो आदमी निरंतर शास्त्रों का अभ्यास करता है, उसको ऐसा साथी से पुण्य बंधता है कि उसको कोई आटे में घाटा कभी नहीं पड़ता है। और ज्यादा पैसे हो जाएंगे इसकी कल्पना नहीं करना, क्योंकि वो तो परिग्रह है ना, पाप है। ऐसे धर्मात्मा जीवों के पास पाप क्यों जुड़ेगा, है ना? यदि कोई ले जाता है अपना दादा, तो पाप ले गया, क्या ले गया वो अपने बाप का, सही गया तो पाप था ना, क्यों क्यों था भाई जी, क्या ले गया बता, मुझे बताओ, सोचो, मैं पाप ही तो ले गया क्या, नहीं मैं तो खुद देने वाला वाला था। यदि वो परिग्रह पाप है, तुम्हारी सचमुच तुम्हारी बुद्धि में ये बात आ गई है, तो क्या गया और क्या आया। अब रोटियों की आवश्यकता तो मुनिराज को भी पड़ती है, और वो भी जाते हैं ले आते हैं, इसलिए खाना खा लेते हैं, वो तो एक अलग बात हो गई, उसमें कोई ऐसी बड़ी बात नहीं है कि भाई वो ये। लेकिन मैं आपसे बोलता हूं कि जिससे हम कीमत समझते हैं वो कुछ नहीं है, जो चीज हमें उपलब्ध हुई है वो इतनी बेशकीमती है कि उसे पैसों से नापना उसका अपमान करना है, इस गंदी चीज को, इस पाप को उस महाधर्म के साथ जोड़ना है। देखो अपने कौन से महासत्य की बात कर रहे थे, बोलो कुछ याद है, कि हमने दूसरे का भला बुरा करने का सोचा, बोला और हाथ पैर भी मारे, मैंने करने की कोशिश की, भला भी और बुरा भी, ये परम सत्य है कि उस तुम्हारी चेष्टा से उसका रंज मात्र भी भला बुरा होने वाला नहीं है, ये महासत्य है। समझे ना, एक महासत्य। अब इस महासत्य के आधार पर दो महत्वपूर्ण निष्कर्ष निकले। सत्य तो ये है, और निष्कर्ष क्या है, कि तेरा प्रयत्न बेकार गया, यानी वो निरर्थक गया, क्योंकि उससे तू जहां जो करना चाहता था उस वो हुआ नहीं बिल्कुल भी। यदि किसी का हुआ भी, ध्यान से सुनना, कभी हजार में एक का ऐसा हो जाता है कि हम आपका भला करने की सोचें बोलें और कुछ कोशिश करें और आपका हो जाए, समझना है, हजार में एक, तो भी वो तेरे सोचने बोलने और करने के कारण नहीं हुआ। समझ में आई, क्या समझ में आया बोलो, कौन बोलेगा खड़े होके, एक आध बोलो आदमी का हाथ करो कम से कम खड़ा है, नहीं है हिम्मत, फिर बोलता हूं, हमने किसी का भला करने की सोची, बुरा की छोड़ दी मैंने अभी, है ना, अथवा भला करने के लिए वचन बोले माने किसी से सिफारिश की, अथवा हमने कुछ किया प्रयत्न किया, तो 99% तो वो आपके होगा ही नहीं, वो 1% कदाचित हुआ, ध्यान से सुनना, तो भी तेरे प्रयत्न से कुछ भी नहीं हुआ, उसका होने का कारण उसके अंदर विद्यमान है, उसके पुण्य पाप का योग जो भी संयोग जैसा भी है वो उसके कारण हुआ, तेरा ये विकल्प बिल्कुल निरर्थक है, एक पॉइंट हुआ, एक हुआ ये, समझ गए। अब दूसरा, कि उसमें कुछ हुआ नहीं तो ये तेरा निरर्थक हो गया, तो कहते निरर्थक है तो होने दो ना, कहते नहीं बेटा तेरे लिए निरर्थक नहीं है, वो तो उसके लिए निरर्थक था, वो तो तेरे लिए तो उसने पाप बांध दिया, बंद कर दिया कर्म का, तो तेरे लिए तो वो सार्थक हो गया, डबल नुकसान। क्या कम, जिसका भला करना चाहते थे बुरा करना चाहते थे उसका तो हुआ नहीं और हमारा हो गया। अब अनादिकाल से ऐसा प्रयत्न हम करते आ रहे हैं, मन से वचन से और काया। अब एक खतरनाक बात कहता हूं, और ये तब तक चलता रहेगा कि जब तक तुम इस तत्व ज्ञान को गहराई से समझकर इससे भिन्न भगवान आत्मा की अनुभूति नहीं कर लोगे, तब तक تم پنڈت بن جانے سے نہیں ہو جائے گا کام. معنی وہ وشدھی لبدھی سیوسم لبدھی دیشنا لبدھی پرایوگ لبدھی کرن لبدھی کے پار نہیں چلے جاؤ گے. تب تک یہ چلتا رہے گا, یہ ترک سے سمجھ لینے سے اکیلے کام نہیں چلے گا. ہزاروں کو تم سمجھاتے رہو گے اور برابر اندر میں وہی دھارا چلتی رہے گی کہ میں نے اتنا کو بنا دیا, اتنا کو یہ کر دیا, اتنا کو یہ کر دیا, میں نے اس کا اتنا اپکار کیا, اس نے میرے لیے کوئی ایسا کر دیا, میں نے اسے مٹی میں ملا دیا, نیست نابود کر دیا. ایسا برابر بکلو جال چلتا کر دیا نہیں, اب میں کروں گا, باقی کو کروں گا, ابھی میں کر رہا ہوں, اب دیکھنا تو میرا مزہ. ابھی تک تم نے میرا اچھا روپ دیکھا ہے, اب میرا برا روپ بھی دیکھنا, کہ اس سے بھی برا روپ ہے بتا کوئی سائنس نے لکھا اس سے برا تو کچھ ہوتا ہی نہیں ہے. کہ نہیں میں ایک ایک کو نیست نابود نہیں کر دوں تو میرا نام نہیں. کیوں؟ ارے تیرے کرنے سے کچھ نہیں ہوتا, دیکھو اپنا بھاگیہ سے اپنا دیش کا پردھان منتری بہت ایماندار ویکتی ہے, ایسا ہم سب لوگوں کو سمجھ ہے, ہم سمجھتے ہیں ایسا صحیح سمجھ ہے. اور اب ان پر خوب آروپ لگا رہے, اب بے ہی لوگ آروپ لگانے والے بے پروف کھوج کھوج کے لا رہے ہیں کہ ان نے کچھ نہیں کیا, ان نے فلانے منسٹر نے انہیں چٹھی لکھی کہ تم اس کمپنی کو یہ دے دو اور ان نے اسے لکھ دیا کہ دے دو, آفیسر نے دے دی. یعنی وہ آدمی کو یہ نہیں جانتے تھے, وہ تو وہ جانتا تھا اس نے سفارش کی. یہ مکھیمنتریوں نے سفارش کی کہ ریلائنس کو دے دو تو انہوں نے منسٹر مکھیمنتری کی مان کے ان کو دے دی. اگر کہتے بھائی میری نیتک ذمہ واری بھی سائن میرے ہیں تو میں ماننے کو تیار ہوں. سارا دیش یہ خود ہی کہہ رہا ہے کہ ان نے ایک پیسہ نہیں لیا, کیونکہ ان کے بچے تو لڑکا تو ہے نہیں, لڑکیاں ہوں گی تو نوکری ووکری کرتی ہوں گی جمائی, اب دونوں میاں بیوی ہیں, جو بھی ان کی سمپتی ہے وہ دکھ رہی سامنے. اور بھی آئی ایس آفیسر ہے کون, ہو ٹاپ کے جو سب سے بڑی پوسٹیں ہوتی ہیں زندگی کے انتم برسوں میں, 20-25 سال تک تو ریزرو بینک کے گورنر, ایسی ایسی پوسٹوں پہ رہے تو آتے میں ہٹا کے لائق تو ہے ہی نہیں, اتنے پیسے کی ویوستھا ہوگی اور ایسا کوئی دکھتا نہیں ہے. کیوں؟ اور جی سنت بنے پھر رہے ہیں سب لوگ, اور جب آئے تھے تو 11 روپے پاس میں نہیں تھے 11 برس پہلے, اب 1200 کروڑ, کتنے 1200 کروڑ کی سمپتی ہے, 1200 کن کی ہے نا مہا سنت رام دیو, کوئی 11 سال میں 1200 کروڑ کروڑ زیادہ ہیں, 1200 برس صرف 11 ہے اور اس کے پورے مالک ہیں. مالک نہیں ہیں تو ان نے کہہ دیا اتنے 1,00,000 ہمارے ویسے کون کرنے والے, تو گورنمنٹ نے انہیں گرفتار کیا, گورنمنٹ نے کہا ان کے بھوجن کی ویوستھا ہم نہیں کر سکتے ہیں, تو 5 منٹ میں ان نے کر دی اور دوڑ دوڑ کے ان کے ٹرک بھر بھر کے مال آ گیا, تو سارا مال سپلائی ہو گیا, 1,00,000 لوگوں نے جیم لیا. کس نے کیا؟ 1200 کروڑ میں سے. اب کہہ رہے گورنمنٹ یہ کر رہی وہ کر رہی, ذرا سمجھنا میری بات کیا کہنا ہے, کہ گورنمنٹ یہ کہہ رہی کہ انہوں نے یہ چیز لی تھی اور کہا تھا اس سے ہم ایک سب خرچہ کریں گے, کس میں؟ غریبوں کے اتھان میں کرتے ہیں جو جو چیزیں ہیں, تو اس میں سے 12% خرچہ کیا اور 88% دھندے میں لگا دیا, اور اس دھندے سے 10-20 کروڑ روپیہ کمائے. وہ پونجی کائی کی بنی, وہ اس کے ہر سال جتنا خرچ کرنا تھا نا اس کا 12% خرچ کیا, اور وہ بھی اپنے ان میں کیا ہوگا, سگنوں میں لگانے میں, ان میں کرنے میں, اس آندولنوں میں آندولنوں میں یہ کھلانے میں, وہ بھی کوئی گورنمنٹ کے جو ہوتے ہیں کہ غریبوں کا ادھار کیا ہو, उसने किया हो वो नहीं किया। अब कहते भाई बदला ले रही बदला ले रही। अरे भाई बदला उन्हें पता है ना, उन्हीं ने तो सब किया है ना, उनके देखते रहते तो उन्हें किया, उनको अनुकूलता प्रदान करके बाबा जी थे इसलिए किया, अपने अपने धर्म गुरुओं को सब कर रहे ना। अब तुम धर्मगुरु राजनीति में आ गए तो फिर वो सब करेंगे ही ना, वो सब खोलेंगे, पता तो उन सबको है ही। तो भाई है ना तुम्हारे पास कि नहीं है? अब वो आदमी उस मनमोहन सिंह को चोर बता रहे, वैसा बता रहे, ये बता रहे, ये बता रहे, ये महाचोर उसे चोर बता रहे। अब जनता के साथ बांध शाम जाएगी तो मेरी समझ में आ रही, सबकी समझ में आएगी कि फिरेगी थोड़ी। गवर्नमेंट ने तो बदले की कार्रवाई करी, लेकिन वो जो आंकड़े आ रहे थे तो सत्य हैं कि नहीं है? उनका इंटरव्यू हुआ बाबा जी का कि बाबा जी आपकी अपनी संपत्ति कितनी होगी? नहीं नहीं कितनी? 10 करोड़, 12 करोड़, 20 करोड़। 10 करोड़ नहीं, 10 करोड़ नहीं, 10,000 करोड़। क्या बोलते हैं? इतने से तो ज्यादा होगी, इतने से ज्यादा। खुद के मुंह से मैंने सुना आज ही टीवी पे, मैं समाचार ही सुनता हूं ज्यादातर 99%, कि 10,000 करोड़ से ज्यादा होगी। ये बाबा जी खुद मुस्कुरा मुस्कुरा के कह रहे हैं। निकली 1200 वो भर्तरी जैसा किस्सा नहीं है। देखो समय हो गया मुझे मालूम है, भर्तरी जैसा किस्सा नहीं है। तो भर्तरी के गए थे ना वो अपने कौन से आचार्य थे ज्ञानानव लिखने वाले, कि भैया ये तुमने मैंने सोना का बनाया है कोई बना लो, नंगे क्यों फिरते हो? अरे तुमने सोना बनाने के लिए राज छोड़ा है, तू तो राजा था, तेरे खजाने में कौन सी कमी थी सोने की जो साधु बन के सोना बनाया है? सोना तो छोड़ के आया था मूर्ख। क्या है ये? मैं ये बताना चाहता हूं तुम लोगों को कि तुम लोग एक एक आदमी कितने महान हो इसकी कल्पना भी तुम्हें नहीं है। तुम अपने को तुच्छ समझ रहे, ये तुम्हारा गौरव तुम्हारे अंदर जमना चाहिए, समझे ना? मैं ये बोलता हूं सारे देश में कि साहब वो पंडित, तुम्हारा पंडित बहुत अकड़ गया, उसे हमने ये बात कही थी, उसने ये काम नहीं किया। मैंने कहा बहुत खुशी हुई मुझे सुन के, मैं तो 5 साल तक यही ट्रेनिंग दी है, मैंने ऐसे पंडित तैयार नहीं किए हैं जो भीख मांगे, मैंने ऐसे पंडित तैयार किए हैं कि जो सैकड़ों करोड़पति नीचे बैठे सुनने के लिए और वो गद्दी पे बैठ के उन्हें सुनाए, बिल्कुल निडर होके सुनाए, उलरंच मात उसके दिल में विकल्प नहीं आवे, उसके माथे पे बोझा नहीं पड़े कि ये करोड़पति बैठा है। मुझे ऐसे विद्वान चाहिए, मैं तुम्हें ऐसे विद्वान बनाना चाहता हूं। क्या किसी करोड़पति के आगे पीछे फिर रहे हो उसका थैला लेके, उस दिन मुझे ऐसा लगेगा कि पानी में डूब के मर जाऊं। इसके लिए थोड़ी तुम्हें मैं बना रहे विद्वान, कि तुम्हारे पास जो निधि है वो किसी के पास नहीं है। एक दिन मैंने भरी सभा में कहा था ना यहीं पर इसी हॉल में बैठ के, कि मैं किसी के दरवाजे में मांगने नहीं गया और ना कभी जाऊंगा। अनंत भाई तुम्हारे दरवाजे पर आज तक आया? सब आ गए होंगे, अनंत भाई का नाम लेके कहा, मैं नहीं आया आज तक और भविष्य में भी ध्यान रखना, नहीं आऊंगा कभी तुम्हारे दरवाजे पर। सभा में कहा तो अनंत भाई तो बेचारा नीची गर्दन करके बैठा रहा, लेकिन अपने ही एक विद्यार्थी अगर हाँ हम तो जाएंगे मांगेंगे, हम तो मांगते हैं। बहुत अच्छा, तुम मांगते हो तो मांगो, कौन रोक सकता है तुम्हें भिखारी बनने से? हम तुम्हारी थोड़ी कह रहे, हम तो अपने कह रहे कि हम नहीं गए और हम नहीं जाएंगे, हम किसी के सामने हाथ नहीं फहराएंगे। हम तुम्हारी थोड़ी कह रहे, हम तो अपनी कह रहे हैं। हमें दुख जरूर है, समय सार की गाथा सुनाने के बदले में तुमने ये भीख मांगने का धंधा शुरू किया है। इसका दुख हमें बहुत है कि हम आपके विद्यार्थी नहीं हैं। अरे बहुत खुशी की बात है, हमें भी शर्म आती है ये कहने के तुम हमारे विद्यार्थी हो, क्योंकि हमारे विद्यार्थी का कोई लक्षण तुम्हें दिखता कहां है। तो समझो तुमको कैसे विद्वान बनना है, हमने कैसे विद्वान बनाने की तुम्हें कल्पना की है, समझे ना। ये सुविधाओं सुविधाओं की कोई बात नहीं है, काय की सुविधा, दो रोटियां खाना है, व्यवस्था हो गई खाली, और आराम से शांति से अपन त्रिकाली गुरु भगवान आत्मा की बात सीख रहे, सुन रहे, समझ रहे, अपनी वाणी में वो ताकत आ रही कि हम दूसरों को समझा सकते हैं, समझ सकते हैं, पढ़कर समझ सकते हैं। इससे बढ़िया जीवन कोई दुनिया में किसी का भी नहीं हो सकता है, समझे ना। कि कोई सागर हो, चाहे जितनी लाखों की भीड़ जुड़ती हो, चाहे जो कुछ होता हो, कोई कीमत नहीं है उसकी। ये महान काम है जो हम लोगों के हमें महाभाग्य से हमें पूज्य गुरुदेव जी के प्रताप से प्राप्त हुआ है, उसके गौरव को हमें समझना चाहिए।